نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن أولياؤه إلا المتقون مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم درشي قلي اللهم کسی کمپنی میں ہم دیکھتے ہیں دو مثال کے طور پہ اگر کوئی دو امپلائیز کام کر رہے ہوں اور دونوں سیم پوسٹ کے اوپر ہوں دونوں سے جو ایگریمنٹ بھی سیم ہوا ہو مثال کے طور پہ 9 to 5 کا اس میں ٹائمنگ لکھی ہو کہ 9 to 5 تک کی ڈیوٹی ہے اور اس میں یہ بھی لکھا ہو کہ آپ کو کسی قسم کا میڈیکل اور قرضہ وغیرہ کچھ بھی نہیں ملے گا اور ان شرائط کے ساتھ اگر آپ کی نوکری آپ کو کرنی ہے تو ٹھیک ہے پھر دونوں بہرحال نوکری کرتے ہیں مثال کے لیے حضرت والا رحمۃ اللہ نے ایک مثال دے کے سمجھایا تھا بہت پیاری حضرت نے مثال دی لیکن وہ کمپنی کا مالک دیکھتا ہے ایک ضابطے کے حساب سے چل رہا ہے یعنی جو ایگریمنٹ میں لکھا ہوا ہے 9 to 5 کا مطلب ہے 9 to 5 تو وہ صبح کو 9 بجے آتا ہے اور 5 بجے کام ختم کر کے چلا جاتا ہے اور اس کو پتہ ہے کہ کوئی میڈیکل بھی نہیں ملے گا مجھے اور کوئی لون فیسلٹی وغیرہ کچھ بھی مجھے حاصل نہیں ہے. دوسرا جو ہے وہ 9 بجے تو آتا ہے لیکن جب دیکھتا ہے کام زیادہ ہے تو کہتا ہے اگلے دن کیوں کرو تو وہ 6-7 بجے تک بھی بیٹھ جاتا ہے 1.5-2 گھنٹے کا اوور ٹائم بھی لگا دیتا ہے جبکہ اس کو کوئی اوور ٹائم کے چارجز بھی نہیں مل رہے. تو پہلا والا تو رابطے کے حساب سے چل رہا ہے وہ 5 بجے اٹھ کے چلا جاتا ہے. اب یہ دونوں چیزیں مالک دیکھ رہا ہے تو اسی طرح سے کوئی اور کوئی زیادہ کام ہوتا ہے یا کوئی پرسنل کام ہوتا ہے مالک کا تو وہ جو 5 بجے سے زیادہ دیر تک لیٹ فٹنگ کر رہا ہے تو وہ آ کے کہتا ہے کہ سر اور کوئی خدمت ہو تو مجھے بتا دیں میں یہ کام بھی کر دوں. جبکہ ایگریمنٹ میں یہ باتیں نہیں لکھی ہوئی تھیں کہ آپ کو الگ سے پیسے ملیں گے لیکن وہ اپنی دل کی خوشی سے اضافی کام کر رہا ہے. وہ پھر اس کے وہ پرسنل کام بھی کرنے لگا. پھر ایک وقت آیا کہ وہ جو زیادہ کام کرنے والا تھا وہ بیمار پڑ گیا ہاسپٹلائز ہو گیا تو جو مالک تھا کمپنی کا وہ گیا اور پھر اس کے پاس تسلی دی گھبراؤ مت پریشان مت ہو اور میں تمہیں دیکھنے آیا ہوں اور جو بھی تمہاری بل وغیرہ بنے گا وہ میں بھر دوں گا تم ٹینشن مت لینا. اور پھر اس نے کاؤنٹر پہ جو بھی بل وغیرہ تھا وہ سارا اس نے پے کر دیا. اب یہ کیا چیز ہوئی جبکہ ایگریمنٹ میں کیا لکھا ہوا تھا کہ کوئی میڈیکل کسی قسم کا نہیں ملے گا لیکن اس نے کیوں ایسا کیا مالک نے کیونکہ اس نے دیکھ لیا تھا کہ بھائی وہ ایگریمنٹ میں کچھ بھی لکھا ہو چھوڑو یہ تو بیچارہ ایگریمنٹ سے ہٹ کے الگ سے میری نہیں مجھ سے محبت کرتا اور الگ سے میری خدمت کر رہا ہے تو اب اس کا معاملہ ایگریمنٹ کے حساب سے نہیں ہوگا کیونکہ جب وہ آؤٹ آف ٹرن ہو کے چل رہا ہے تو پھر امپلائر کی طرف سے بھی یہ چیز شروع ہو گئی وہ بھی آؤٹ آف ٹرن ہٹ کے اس سے قانون سے ہٹ کے ضابطے سے ہٹ کے اب وہ رابطے کے تعلق رکھے گا اس سے اپنے اس نوکر سے. اسی طرح تھوڑے عرصے بعد وہ دوسرا جو تھا جو بالکل ضابطے کا پابند تھا ایک ہوتا ہے ضابطہ ایک ہوتا ہے رابطہ تو ضابطے کے جو لیٹ سٹنگ جو کرتا تھا اس نے ضابطے کے ساتھ رابطے کا بھی تعلق رکھا اس نے یعنی اس سے دل سے رابطہ اس نے قائم کیا اپنے مالک سے تو پھر اس کو پھل بھی پھر ویسے ہی ملا. تھوڑے عرصے بعد کیا ہوا کہ جو 9 to 5 والا جو پنکچوئل تھا لیٹ سٹنگ بھی نہیں کرتا تھا جو ضابطے کے حساب سے چلتا تھا لیکن رابطے کا تعلق نہیں تھا تو اس نے کہا کہ سر مجھے کچھ ضرورت ہے مجھے قرض دے دیں میری آپ تنخواہ میں سے کاٹ لیں. تو اس نے فوراً حوالہ دیا مالک نے کہ آپ نے ایگریمنٹ شاید پڑھا نہیں ایٹ دا ٹائم آف انٹرویو کہ اس میں یہ ہم نے لکھ دیا تھا کہ کسی قسم کی کوئی لون فیسلٹی نہیں ملے گی تو اس کو بھگا دیا. صحیح ہے نا تو ایک کے ساتھ مالک کا رویہ یہ اور دوسرے کے ساتھ یہ تو وجہ کیا تھی اس نے اس مالک کے ساتھ صرف رابطے کا تعلق رکھا رابطے کا نہیں رکھا. تو یہ تو ایک سمجھانے کا مثال تھی. اسی طرح دو لوگ ہوتے ہیں ایک لوگ ہوتے ہیں گنہگار لوگ جو نماز قرآن ذکر اذکار نہیں کرتے اب ان کا تو ہم ذکر ہی نہیں کرتے بھی. دو لوگ کون ہیں بھائی جو نماز روزہ قرآن وغیرہ پڑھ رہے ہیں. اب کچھ لوگ وہ ہوتے ہیں جو 5 وقت کی اللہ کی یاد میں لگے رہتے ہیں نماز پڑھتے ہیں 5 وقت کی مسجد میں اور اس کے بعد تھوڑا سا انہوں نے قرآن پڑھ لیا بس اور اس کے بعد جو ہے وہ صاحب ستات ہو گئے تو حج بھی کر لیا انہوں نے زکوٰۃ فرض ہوئی تو انہوں نے زکوٰۃ بھی دے دی اور اس کے بعد جو ہے بس کافی ہے. تو یہ لوگ وہ ہوتے ہیں جو ضابطے کے حساب سے چلتے ہیں ये लोग वो होते हैं जो जाब्ते के हिसाब से चलते हैं, अंदर अंदर वाले, ये वो लोग होते हैं जो जाब्ते के हिसाब से चलते हैं। अब क्या होगा भाई, जब जाब्ता है लेकिन इनको अल्लाह तबारक ताला से राब्ता जो है ना वो इनको हासिल नहीं है। अब जाब्ते के हिसाब से चलना है, ज़कात फ़र्ज़ हुई ज़कात भी दे दी, हज फ़र्ज़ हुआ हज भी कर लिया, पाँच वक्त की नमाज भी पढ़ ली, और उसके बाद बस काफ़ी है, समझना बहुत कुछ हमने कर दिया। बहरहाल ये भी एक दर्जे में मुबारक है। लेकिन कुछ ऐसे अल्लाह के मुकर्रब लोग होते हैं, जब वो पाँच वक्त की नमाज़ पढ़ लेते हैं तो कहते हैं चलो भैया थोड़े से अल्लाह की याद में कुछ नवाफिल भी पढ़ते हैं, तन्हाई में बैठ गए, फिर उन्होंने क्या किया कि नवाफिल पढ़ने शुरू कर दिए। अल्लाह की तरफ से कोई फ़र्ज़ नहीं है, अल्लाह ने ये नहीं कहा कहीं भी कुरान हदीस में नहीं कहलवाई ये बात कि भाई जो नवाफिल वगैरह नहीं पढ़ेगा हम उसे जहन्नम में डाल देंगे या उसे अज़ाब नाफिल कर देंगे, ऐसा कुछ भी मौजूद नहीं है। वो तो बेचारा अपनी एग्रीमेंट तो उसने अल्लाह से जो किया था पाँच वक्त का, जो अल्लाह ने फ़र्ज़ रखा है उसने पूरा कर दिया, और वो एडिशनल इबादत में लगा हुआ है। एडिशनल इबादत क्या, यानी मजीद अल्लाह की खुशनुदी के लिए नवाफिल उसने पढ़ने शुरू कर दिए। ज़कात फ़र्ज़ नहीं थी लेकिन अल्लाह ने कुछ पैसा दिया, साहिब सितात भी थोड़ा बहुत है ज़कात के अलावा, अब वो सदक़ात खैरात भूखों खाना खिलाना वो भी उसने शुरू कर दिया। अब उस पर वाजिब नहीं है, फ़र्ज़ नहीं है, ज़कात उसने निकाल दी लेकिन अब भूखों खाना भी खिला रहा है, वो सदक़ात भी कर रहा है। अब ये कहलाता है राब्ते का ताल्लुक, ज़ाब्ते का नहीं, अब ज़ाब्ते के साथ साथ ये अल्लाह तबारक ताला से अब राब्ता करना शुरू कर दिया, इसने राब्ते का ताल्लुक उसने काम कर दिया। अब इस हवाले से अब आदमी वो अपने मामलात को बढ़ाता चला जाएगा, तो भाई जब अल्लाह तबारक ताला के दरबार में कीमत लगेगी, फिर अल्लाह तबारक ताला की जब करम नवाजी होगी तो उस बंदे पे ख़ास होगी जो ज़ाब्ते से हट के राब्ते के साथ चल रहा है अल्लाह पाक से। तो भाई ये जो अल्लाह वाले होते हैं या अपने साथ जो लोग उनके लगे हुए होते हैं जो ताल्लुक़ कायम कर लेते हैं, तो वो अल्लाह वाले भी ख़ुद राब्ते के हिसाब से चल रहे होते हैं, ज़ाब्ते के हवाले से नहीं। ज़ाब्ता तो बहुत पीछे रह जाता है, आज लोगों को पांच वक्त की फ़र्ज़ नमाज़ें पढ़ना बहुत भारी मालूम होता है, अल्लाह वालों की नज़र में तो पांच वक्त की नमाज़ तो बहुत ही उनको हल्का यानी एक वो लगता है फ़र्ज़, मतलब उनके अंदर जो अल्लाह की मोहब्बत और इश्क का ऐसा ख़जाना लबरेज़ होता है कि इनका बस नहीं चलता अपने रब के पीछे जानी उन पर निशावर कर दे रब पे। जैसे हज़रत वाला रहमतुल्लाह हमारे प्यारे मुर्शिद आरिफ बिल्ला हज़रत अक़दस मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह इरशाद फरमाते थे कि जाने जाना से जब प्यार हो जाएगा, यानी अल्लाह से जाने जाना से जब प्यार हो जाएगा जान देना आसान हो जाएगा, जाने जाना से जब प्यार हो जाएगा जान देना आसान हो जाएगा। तो भाई जब अल्लाह से मोहब्बत हो जाती है तो फिर जान देना आसान हो जाता है, गुनाह से बचना क्या होता है, नमाज़ पढ़ना क्या होता है। तो आज तो लोगों को फजर की नमाज़ पढ़ना या वैसे भी नमाज़ें पढ़ना जो है वो बहुत भारी मालूम होता है, तो ये तो बेचारे किस गिनती में आएंगे कुछ नहीं पता। बहरहाल तो अल्लाह वाले और उनके साथ जो मुतालिकी उनके होते हैं, अल्लाह वाले यही कोशिश करते हैं कि ख़ुद का भी और जो लोग उनसे जुड़े हुए हैं वो ज़ाब्ते से हट के ज़ाब्ते से आगे राब्ते का ताल्लुक अल्लाह से कायम करें। और जब अल्लाह से राब्ते का ताल्लुक कायम हो जाता है तो बंदा ख़ास हो जाता है, और जब ख़ास हो जाता है तो मुकर्रब हो जाता है, और जब मुकर्रब होता है तो फिर उसके मज़े भी फिर वैसे ही आते हैं दुनियावी और दुनिया और आखरत में। तो भाई मुकर्रब अगर बनना है हम लोगों को तो ज़ाब्ते के साथ साथ हमको राब्ता भी रखना पड़ेगा अल्लाह पाक से। अब राब्ता करने के लिए कुरान पाक की तलावत है पाबंदी से करें, अल्लाह का ज़िक्र जो है वो पाबंदी से करें, इसी तरह से खूब तकवे से रहने का अहतमाम करें, ख़ास तौर पे नज़रों की हिफाज़त हो गई। अब भाई जो कुरान पाक ज़िक्र नज़रों की हिफाज़त ये एक तरह से राब्ते में नहीं आता, खाली राब्ता तो है लेकिन ये ज़ाब्ते भी आता है, फ़र्ज़ और फ़राइज़ और वाजिबात में से गुनाह से बचना ये फ़र्ज़ है। तो बस जितना इंसान गुड़ डालेगा उतनी मिठास खाएगा वो, तो अपनी हराम आरज़ुओं का खून करें, गुनाहों से बचें, तो फिर ये आहिस्ता आहिस्ता ज़ाब्ते के साथ राब्ता उसका बढ़ते 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 एक वक्त ऐसा आता है कि वो बिल्कुल वासिल बिल्ला हो जाता है, नस्बत माल्ला उसको हासिल हो जाती है। हमारे प्यारे आक़े दोजहां नबी पाक शफ़ी मुग़निमीन रहमतुल आलमीन सरकार मदीना हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने एक जगह इरशाद फरमाया, मनकूल है अल्लाह के विषय माफ़ फरमाए, कि जब बंदा नवाफिल के ज़रिए अल्लाह तबारक ताला का तकर्रुब हासिल कर लेता है तो अल्लाह पाक उसके हाथ बन जाता है जिससे वो चीज़ों को पकड़ता है। अब ये चीज़ देखें, ये कोई सूफियों का या खानकाही बयान नहीं है बल्कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की दलील भी आ रही, नवाफिल के ज़रिए अल्लाह का क़ुर्ब उसको हासिल हो रहा है। क्या मतलब, फ़र्ज़ नमाज की बात नहीं करी, वजह क्या है, वो तो फ़र्ज़ है, वो तो पढ़ना ही पढ़ना है, अब उसके अलावा आप क्या करते हैं, ये है ना असल स्पेशलिटी। तो ये बंदगी कहलाती है कि फ़राइज़ वाजिबात के बाद वो अल्लाह की नहीं क्या कर रहा है, ज़कात अदा करने के बाद वो अल्लाह की नहीं क्या रकम निकाल रहा है, भूखों को खाना खिला रहा है, गरीबों की मदद कर रहा है, फ़र्ज़ नहीं है, ये कहलाता है एडिशनल काम। तो تو پھر آپ نے ارشاد فرمایا تو بندہ اللہ کا مقرب جب بنتا ہے نوافل کے ذریعے تو اللہ اس کے ہاتھ بن جاتا ہے جس سے وہ چیزوں کو پکڑتا ہے، اللہ اس کی زبان بن جاتا ہے جس سے وہ بولتا ہے، بتائیے آپ، اللہ اس کی آنکھیں بن جاتا ہے جس سے وہ دیکھتا ہے، اللہ اس کی ٹانگیں بن جاتا ہے جس کے ذریعے سے وہ چلتا ہے، مطلب کیا مطلب ہوا اس بات کا؟ یہ کوئی شیخ کوئی بولے کوئی ولی بولے تو لوگ شرک کا الزام لگا دیں گے، بھائی کس طرح کی بات کر رہے ہیں؟ بھائی بات یہ ہے کہ جب بندہ ایک آگے ایک اور حدیث شریف میں آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا جو اللہ کا ہو گیا اللہ اس کا ہو گیا، وہ بندہ نے الگ اسپیشلٹی دکھائی، گناہوں سے بچا، تقوی سے رہا اور نوافل وغیرہ وہ خوب پڑھتا ہے ماشاءاللہ، تو زیادہ تر وقت وہ مخلوق میں الجھنے سے بجائے اپنے رب کے ساتھ الجھا رہتا ہے، مخلوق میں زیادہ الجھنے سے تو ذلت اور رسوائی ملے گی، یہ حقیقت ہے، چاہے کتنا ہی کوئی قریبی رشتہ دار کیوں نہ ہو، چاہے کتنا ہی قریبی کوئی عزیز دوست ہی کیوں نہ ہو، بہت زیادہ اختلاط بہت زیادہ میل ملت ذلت اور رسوائی کا باعث ہوتا ہے، چاہے بظاہر اس میں کتنا ہی خیر آئے، تو ملنا لوگوں سے سب کچھ ہے لیکن زیادہ وقت اپنے رب کے ساتھ آدمی متوجہ رہے تو پھر دنیا والے بھی اس سے محبت کرتے ہیں اور عزت کرتے ہیں، تو یہ جو چیز ہے کہ جب بندہ اللہ کا نوافل کے ذریعے مقرب بن گیا تو اللہ پاک نے اس کو یہ شان عطا فرماتی کہ وہ دیکھ رہا ہے تو اللہ کے نور سے دیکھ رہا ہے، ایک اور حدیث شریف میں یہ الگ سے حدیث شریف میں آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ بندہ مومن کی فراست سے ڈرو کہ وہ اللہ کے نور سے دیکھتا ہے، یہ ایک الگ حدیث شریف ہے، یہ نور اللہ اس کی آنکھیں بن جاتا ہے جس سے دیکھتا ہے، اللہ جس کے ہاتھ بن جاتا ہے جس سے وہ چیزوں کو پکڑتا ہے، یہ ایک الگ حدیث شریف ہے، اور یہ ایک الگ سے حدیث شریف ہے کہ بندہ مومن کی فراست سے ڈرو کہ وہ اللہ کے نور سے دیکھتا ہے، کیا مطلب بندہ نہیں دیکھ رہا، اللہ کا نور سے دیکھ رہا ہے وہ، یعنی اس کی آنکھوں میں اللہ کا نور آ گیا، اب تو اس سے دیکھ رہا ہے وہ، صحیح نا بھائی، تو اللہ والوں کو جو کشف الہام ہوتے ہیں یا ان کی نظر جو دیکھتی ہے اللہ پاک کے فضل سے اللہ کے نور سے دیکھ رہے ہوتے ہیں، اللہ کے نور سے جب بندہ کوئی چیز دیکھتا ہے تو حجابات ہٹا دیے جاتے ہیں، چیزیں آر پار نظر آتی ہیں لیکن وہ ظاہر نہیں کرتے، تو ایک بار حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ بیان فرما رہے تھے تو ایک شخص آ کے بیٹھا کوئی، تو آپ نے دوران بیان فرمایا اس کو مخاطب نہیں کیا بلکہ جنرل بات ایک فرمائی کہ کیا ہوگا اس قوم کا، ایسی قوم کا جن کے افراد کی آنکھوں سے زنا ٹپکتا نظر آئے، جن کی آنکھوں سے زنا ٹپکتا ہوا نظر آئے، کیا ہوگا ایسی قوم کا؟ تو جو بد نظری کر کے آیا تھا وہ سمجھ گیا، حدیث شریف میں نا کہ زین العین نظر، نظر بازی آنکھوں کا زنا ہے، تو وہ بد نظری وغیرہ کر کے آیا تھا تو ان کے قلب نے ادراک کر لیا حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ، تو جس کو کہا گیا تھا وہ سمجھ گیا تھا کہ مجھے انہوں نے کہا ہے اور میں بھی خوب بد نظری کرتا ہوا آ رہا ہوں، تو مجلس کے بعد کہتا ہے حضرت کیا وہی کا دور ابھی بھی چل رہا ہے؟ آپ وسلم کی وفات ہو چکی تھی، اس نے کہا آپ وسلم تو دنیا سے چلے گا، وہی کا دور تو ختم ہو گیا، لیکن ابھی جو آپ نے بات کہی تو اس سے تو مجھے یہ گمان ہو رہا ہے کہ وہی کا سلسلہ تو ابھی بھی چل رہا ہے، آپ کو کیسے پتہ چلا؟ تو حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ نہیں، وہی تو آپ وسلم کے ساتھ ہی سلسلہ ختم ہو چکا ہے، لیکن ایک مومن کی فراست ہوتی ہے، کیا تم نے رسول اللہ سے نہیں سنا کہ بندہ مومن کی فراست سے ڈرو اللہ کے نور سے دیکھتا ہے، کہ وہی کا سلسلہ بند ہو گیا لیکن مومنوں کی فراست جو ہے وہ قیامت تک چلتی رہی، لیکن شرط یہ ہے کہ وہ مومن اور متقی بھی ہو، تو وہ چیز اللہ پاک عطا فرما دیتے ہیں، تو یہ چیز کہلاتی ہے اللہ کا مقرب بن گیا، لیکن بھائی نفل وغیرہ وہ لوگ نہیں پڑھیں جن کے اوپر قضاء عمری رہتی ہو، مثال کے طور پہ کہ اگر کسی کی ماضی کی فرض نمازیں چھوٹی ہوئی ہیں تو علماء کرام فرماتے ہیں زیادہ بہتر یہ کہ بھائی پہلے وہ جو نمازیں ہیں پہلے قضاء عمری والی ان کو مکمل کریں، کیونکہ اس کی وجہ یہ کہ آدمی نوافل اگر پڑھتا رہا اور فرائض سے غفلت اس نے برتی اور وہ نہیں پڑھی اور اس حالت میں موت آ گئی تو عذاب کا اندیشہ ہے آخرت میں، کیونکہ اس کی وجہ یہ کہ جو فرض نماز کے بارے میں پہلا سوال ہے، نفل کے بارے میں نہیں ہے، تو پہلے اپنی جو چھوٹی ہوئی جو نمازیں وہ آدمی پوری کمپلیٹ کرے، ہاں اگر کسی کے اندر اتنی ہمت ہے ماشاءاللہ کہ وہ قضاء عمری بھی پڑھ سکتا ہے اور نوافل بھی پڑھ سکتا ہے تو ٹھیک ہے پڑھ لے بھائی، لیکن آج کل لوگوں چونکہ نماز پڑھنا بہت دشوار ہوتا ہے تو اس لیے بہتر یہ کہ جس کو دشوار ہو تو پہلے وہ اپنی چھوٹی ہوئی نمازیں پوری کرنا شروع کرے، تو یہ معاملہ ہے، تو یہ ہو گیا ایک ضابطے کا معاملہ اور ایک ہو گیا رابطے کا معاملہ اسی طرح حضرت والا رحمۃ اللہ نے ارشاد فرمایا اسی طرح بہت سے جو متعلقین اور جو مریدین ہوتے ہیں وہ اپنے شیخ سے بھی کچھ لوگ ضابطے کا تعلق رکھتے ہیں کچھ لوگ رابطے کا تعلق رکھتے ہیں، بالکل اسی طرح سے کچھ لوگ ضابطے کا تعلق رکھتے ہیں کہ بھائی ہفتے میں یا دن میں دو مجلس ہوئیں یا چار مجلس ہوئیں یا ہفتے میں یا پندرہ دن مہینے مختلف جگہ مختلف ترتیب ہوتی ہے، تو بعض لوگ جیسے مہینے میں ایک ترتیب ہے تو وہ مہینے میں ایک دفعہ آئیں گے، बयान सुना, अस्सलाम वालेकुम, वालेकुम सलाम, बस शेख के वरा से हाथ चूमे, मोहब्बत दिखाई वरसी और ये जब हो जाए तो ये कहलाता है, फिर अगले महीने फिर उनकी चेहरा नज़र आता है, तो ये कहलाता है ज़ाब्ते का ताल्लुक। अब क्या हुआ भाई, अब कुछ लोग ऐसे होते हैं कि जो बयान तो ख़त्म हो गया लेकिन बयान के बाद भी बैठ गए, शेख ने कहा भाई आ जाओ है मजलिस तो बैठ गए। इसी तरह बयान के अलावा राबता का ताल्लुक क्या हुआ कि शेख को फ़ोन कर दिया, अरे इजाज़त हो तो आ जाओ, फारिग हैं बस। अब क्या हो रहा है, अब ये शेख ने बुला लिया तो अब ये राबता बढ़ा रहा है शेख से, अब ये ज़ाब्ता नहीं रहा। ज़ाब्ता तो शेख ने कहा भाई मजलिस में है, बयान होता है उसमें लाजमी है, लेकिन शेख ये नहीं कहता लाजमी तौर पर मुझे फ़ोन करके बयान के अलावा भी हैं, कोई शेख नहीं बोलता भाई। बैत हो गए, ताल्लुक़ कायम किया, हाँ शेख नाराज़ भी होते हैं बाज़ मशाइख और बोलते हैं भाई फ़ायदा क्या हुआ फिर बैत का, इसलिए आपकी नहीं हो रही बैत क्यों हुए थे, बयान में तो आए। बैत जो छः मशाइख जो होते हैं वो बयान पर जोर देते हैं, बयान में आकर ताकि फ़ायदा हो, लेकिन कोई शेख नहीं कहता मेरे पास आप क्यों नहीं आते बयान के अलावा, क्योंकि ये शेख की जिम्मेदारी नहीं है, ये तो दिलों का सौदा है, ये राबते का सौदा है। अब जिसको कोई आला माल चाहिए, जिसको मुकर्रब बनना है अल्लाह का, इसमें एक और ये भी राज है भाई, जब तक कोई शेख का दीवाना नहीं बनेगा, जब तक कोई शेख से मोहब्बत नहीं करेगा, शेख का अदब जब तक दिल में नहीं होगा, उस वक्त तक अल्लाह रसूल की मोहब्बत का ख़जाना मौत तक कभी नहीं पा सकता। ये एक मशायख का और पूरे दुनिया के मशायख का फतवा है इस बात के ऊपर कि इसी तसव्वुफ़ में तीन चीज़ें कहलाती हैं, अक्सर बताते रहता हूँ, पहले फनाफिल शेख होता है, फिर फनाफिल रसूल होता है, फिर फनाफिल अल्लाह होता है। पहले फनाफिल शेख है, पहले फनाफिल शेख होना है, फिर उसके बाद अल्लाह दूसरा मुकाम अता फरमाएंगे फनाफिल रसूल सल्लल्लाहु अलैहि वसल्लम, फिर उसके बाद आखिर में फनाफिल अल्लाह, फिर वलायत तो फनाफिल अल्लाह के बाद आखिर में आएगी। लोग पहले फनाफिल शेख ही नहीं होते, तकब्बुर भरा हुआ होता है, अकड़ भरी हुई होती है, बेअदबी भरी हुई होती है, मतलब परस्ती भरी होती है, खुदगर्जी भरी हुई होती है, बदगुमानियाँ भरी हुई होती हैं, ऊपर से उसके मिल रहे होते हैं ही करके, सही ना। तो ये सारी चीज़ें अल्लाह पाक दे रहे हैं, तरक्की होगी ऐसे, ये फनाफिल रसूल होंगे ऐसे लोग, ये तो बेचारे वो दुनिया की परेशानियों से जुड़ गए, मुसीबत में अल्लाह की तरफ से कुछ डंडे ऐसे लगे कि ना चाहते हुए भी आ रहे हैं बेचारे, वरना आज अल्लाह की तरफ से डंडा हट जाए तो कौन सा शेख, कहाँ का शेख, कौन सी जिगर की मजलिस। तो फिर ऐसे लोग ही ठीक है जिस मकसद से आ रहे हैं, उनकी दुनियावी जो परेशानी जिस मकसद है फिर वही टलेगी। अल्लाह ऐसे लोगों को बहुत मुश्किल से मिलता है, वो अलग बात है, अल्लाह फिर भी अपनी ज़ात अता फरमा दे, उनको पूछने वाला कौन है। लेकिन आम कायदा ये नहीं है, आम कायदा ये नहीं है, ये रास्ता है मोहब्बत का, वफा का। तो शेख कभी नहीं कहता कि भाई आप बयान के अलावा भी मेरे पास क्यों नहीं आते। तो बहरहाल तो ये चीज़ होती है, तो अब जो कोई आता है तो वो राबता बढ़ा रहा है, राबता ये कहलाता है राबते के ताल्लुक, वो ज़ाब्ते पर भी अमल कर रहा है और राबते के ऊपर भी अमल कर रहा है। तो जब राबता उसने शेख से कायम कर लिया, तो फिर जब शेख के ऊपर जितनी भी दुनियावी उखरवी अल्लाह की तरफ से नेमतें उतरती हैं, तो उसमें से उन लोगों का भी हिस्सा लगता है जो शेख के जितने मुकर्रब होते हैं। हज़रत वाला रहमतुल्लाह फरमाते थे, शेख अगर हज पे जाता है, मिसाल के तौर पे उम्रे पे जाएगा, तो ज़ाहिर बात है सवाब मिलेगा शेख को और उसके दर्जात में इजाफा होगा। तो वो खाली शेख के दर्जात में इजाफा नहीं होगा, बल्कि उसके मुरीदीन मुतल्लिकीन को भी सवाब मिलेगा और उसके उनके दर्जात में इजाफा होगा, इंटरलिंक हुआ हुआ है मामला। और यहाँ तक मुहद्दिस अज़ीम मुल्ला अली क़ारी मुहद्दिस अज़ीम रहमतुल्लाह इरशाद फरमाते हैं, हज़रत वाला से हमने ये कई बार बयान में सुना और किताबों में भी हज़रत वाला रहमतुल्लाह ने ये बयान तहरीर फरमाए कि बाज़ दफ़े ऐसा होता है कि जो दुनियावी उखरवी शेख के ऊपर जो होती हैं अल्लाह पाक अता फरमाते हैं, तो वो मुरीदीन को क्यों मिलती हैं, सवाल ये पैदा होता है। तो उसकी उन्होंने वजह ये बताई है, सब बाज़ लोग बैत होते हैं, नया नया ताल्लुक़ कायम करते हैं, और उसके बाद क्या होता है कि चंद दिनों में ही उनको भी नज़रों की हिफाजत होने लगती है, उनकी भी आंखें अशबार होने लगती हैं, और उसके बाद उनको कुछ रूहानी खौफ वगैरह कशफिलाम भी होने लगते हैं बाज़ नए लोगों को। अब ये तो शेख के साथ मामला हो रहे थे, थोड़ा बहुत कुछ हिस्सा उनको भी मिलने लगा, तो ये क्या चीज़ हो गई एकदम से मेहनत। तो इससे मुल्ला अली क़ारी मुहद्दिसीन फरमाते हैं कि ये जो चीज़ होती है ये इकरामुन वलीयुन, इकरामुन वलीयुन के दर्जे में आती है कि अल्लाह पाक अपने वलियों का जब इकराम करते हैं, अपने दोस्तों का, तो फिर उनका भी इकराम करते हैं जो उनके साथ जो लोग जुड़े हुए होते हैं इस ज़मन में, अल्लाह पाक उनको भी कुछ ना कुछ अता फरमा देते हैं। इसकी मिसाल हज़रत ने समझाने को यूँ दी कि आप अपने किसी दोस्त को दावत पे बुलाते हैं, भाई मेरे यहाँ आप खाना खाइएगा, रात में जब वो आएगा तो अपने बेटे को लेकर आ गया, या बेटा नहीं अपने किसी वो भी दोस्त को लेकर आ गया, तो आप उससे ये नहीं कहेंगे यार ये क्या दावत तो मैंने आपकी की थी, अपने दोस्त को क्यों लेकर आ गए या अपने बेटे को क्यों लेकर आ गए। तो आप उसके दोस्त को या बेटे को उसी तो मोहब्बत से मिलेंगे, आप बिल्कुल उसी अंदाज में उसी तरह से अदब मोहब्बत करेंगे जिस तरह अपने आप दोस्त का कर रहे हैं, जिस तरह से आपने उसको इन्वाइट किया। और फिर जब उनको उसको खाना खिलाएंगे दोस्त को तो उसके दोस्त को भी खिलाएंगे या उसके बेटे को भी खिलाएंगे। वजह क्या है? इकरामुन वलियुन, तो दोस्त की इकराम की वजह से जो उसके साथ है उसको भी आप महरूम नहीं करेंगे। तो जब ये इंसानों का मामला है तो रब्बुल आलमीन भी देखते हैं कि ये बंदा चूँकि नालायक है और गुनाहगार है, अभी उस मुकाम पे नहीं पहुंचा, लेकिन ये मेरे एक वली मेरे मुकाम वाले दोस्त के साथ इसने ताल्लुक़ कायम कर लिया तो मैं इसको भी महरूम नहीं करता। तो फिर अल्लाह पाक अपने दोस्तों के इकराम की वजह से कारी मुल्ला अली कारी मुहद्दिस अज़ीम हम लोग फरमाते हैं कि अपने वलियों के इकराम की वजह से उनको भी महरूम नहीं रखते और कुछ हिस्सा उसमें से देना शुरू कर देते हैं। ये वजह होती है ना। अब जैसे जैसे वो कोई मुरीद या मुतालिकीन में से कोई भी जैसे जैसे अपना राबता बढ़ाता चला जाएगा शेख से, तो शेख को जो जो चीज़ें हासिल हैं उसमें से उसका हिस्सा उसमें से लगना शुरू हो जाएगा। हज़रत मौलाना अशरफ अली थानवी साहब रहमतुल्लाह इरशाद फरमाते थे, शेख से ऐसा ताल्लुक कायम रखो कि तुम्हें दुआ के लिए कहना ना पड़े कि हज़रत दुआ कर दें, बल्कि जब शेख खलवत में हो, तन्हाई में हो, जब वो दुआ करे अपने लिए और तो मुरीदीन मुतालिकीन के लिए, जब वो हाथ उठाए तो तुम्हारा चेहरा शेख के सामने यूँ आ जाए बिल्कुल फ्रंट के ऊपर, उसको कहने की ज़रूरत ना पड़े। अपना ऐसा कल्बी ताल्लुक़ कायम रखो कि दुआ करानी नहीं पड़े तुम्हें कि हज़रत दुआ कर दें मेरे लिए, बल्कि शेख से दिल से दुआ निकले। एक दिल से दुआ निकलना अलग होता है और शेख से दुआ कराना अलग अलग होता है। लेकिन बाज़ लोग होते हैं वो बिच्छू की तरह डसते रहते हैं शेख, दुआ क्या कराएंगे भाई, वो उनको क्या हासिल होगा। अल्लाह उनको हिदायत दे, रहम फरमाए उनके ऊपर, उनके हाल के ऊपर। तो ये चीज़ होती है। तो ये जो महरूम अल्लाह पाक ऐसे लोगों को भी नहीं रखते जो ताल्लुक़ कायम करते हैं, तो ये चीज़ है। तो अभी अपनी अपनी किस्मत होती है, अपनी अपनी किस्मत होती है कि कौन आदमी होता। भाई वही है कि माँ के पेट में तकदीरें बन चुकी होती हैं, जिसको अल्लाह पाक कोई बहुत ऊंचा मुकाम देना चाहते हैं। इसके बारे में हज़रत वाला रहमतुल्लाह ने एक बार फरमाया कि मशायख, बड़े बड़े मशायख ने बात फरमाई कि पूरी तारीख़ हमने औलिया अल्लाह की उठा के देखी है और कोई एक वाक़ ऐसा नहीं मिला जिसमें हमने ये पढ़ा हो, देखा हो, तजर्बे में आया हो, मुशाहदे में आया हो या कहीं से सुना हो कि किसी ने अपने शेख से ढीला ढाला ताल्लुक रखा हो, यानी सिर्फ ज़ाब्ते का ताल्लुक रखा हो और अल्लाह पाक ने अपने क़ुर्ब की कोई अजीम शान उसको दौलत दी हो। फरमाया एक वाक़ ऐसा नहीं। जितने भी अल्लाह पाक ने जिसको जो भी मनसब और जो भी नस्बत और जो भी विलायत का मुकाम अता फरमाया, ऊंचा मुकाम दिया, ये अक्सर वही लोग गुजरे हैं जिन्होंने अपने शेख से ज़ाब्ते के साथ रबते का ताल्लुक़ कायम किया था, रबते का ताल्लुक। अब शेख के दिलों को अपने हाथों में ले लिया था मोहब्बत से, अदब से, तो फिर अल्लाह पाक ने उनको महरूम नहीं किया और बहुत बड़ा ऊंचा मुकाम रखा। हज़रत दाता अली हजवेरी रहमतुल्लाह, अली हजवेरी रहमतुल्लाह जो मशहूर है, दाता कहना नहीं चाहिए, दाता दाता का मगर देने वाला, देने वाली बात फिर अल्लाह की, लेकिन चूंकि मशहूर हो गई हैं चीज़ें, लाहौर में इनका मगार है, बहुत बड़े औलिया अल्लाह गुजरे हैं। तो अपनी किताब कशफुल महजूब में ये फरमाते हैं, लिखते हैं कि एक बार मैं तहज्जुद में अपने शेख को वज़ू करा रहा था नौजवानी में, लड़प्पन था इनका और इनके शेख बुज़ुर्ग थे, तो मेरे दिल में एक शैतान ने वसवसा डाला। वसवसे तो सबको आ जाते हैं कि अल्लाह पाक की क्या ज़रूरी है आपका मुकर्रब बनने के लिए, विलायत के ऊँचे मुकाम के लिए किसी वली से ताल्लुक़ कायम करना पड़ता है, फिर उससे बैत हो, फिर उसकी खिदमत करो, फिर उसके नाज नखरे उठाओ, उसके बाद आपका क़ुर्ब अता होता है और आपकी तरफ से विलायत अता होती है। अभी एक शैतानी ख्याल उनके दिल में आ रहा था या अशकाल तक हुई, तो हज़रत अली हजवेरी रहमतुल्लाह के जो शेख थे उनको कशफ हो गया, तो उन्होंने जवाब दिया कि ए अली हजवेरी बेटा एक बात याद रखना, ये होते हैं अल्लाह वाले, दिल में शैतान ने एक वसवसा डाला, अशकाल पैदा हुआ, जो भी था। शेख ने जवाब देने लगे, कहने लगे एक वक्त आएगा तुझे आज तकलीफ़ हो रही है ना कि तू मेरी खिदमत कर रहा है, लेकिन एक बात ये रखना, एक मुकाम ऐसा अल्लाह पाक तुझे देंगे कि तेरे मवार पे पूरी दुनिया आएगी, खल्के खुदा को हजूम होगा, तेरा ऐसा डंका पूरे आलम में पिटा हुआ होगा, लेकिन मेरा कोई नाम जानने वाला भी नहीं होगा, मेरा कोई नाम जानने वाला भी नहीं होगा। और उसके बाद वो खामोश हो गए। क्या मतलब हुआ? आज देखें उनके शेख ने जो बशारत दी थी, आज कोई पूछे हरत लाहौर के दाता दरबार बोलें तो हर आदमी कहेगा हाँ मैं जानता हूँ, बहुत अदब और इज़्ज़त मोहब्बत करता है हर आदमी, शायद ही को बोले मैं नहीं जानता, लेकिन उनको बोलो और उनके शेख का नाम बताओ, मुझे ख़ुद नहीं पता, उनके शेख का नाम मुझे भी नहीं पता, आपको भी नहीं पता होगा, लेकिन अली हजवेरी रहमतुल्लाह को वो दाता दरबार जो आज मशहूर है, अल्लाह ने बनाया, सब कुछ अल्लाह ने किया, लेकिन जिस वसीले से बनाया आज उस शेख का नाम तक कोई नहीं जानता, लेकिन शेख पीछे मौजूद था, शेख पीछे मौजूद था। वो ठीक है अल्लाह ने उनको मशहूरियत नहीं दी, उनको गुमनामी में रखा, लेकिन क्या उन्होंने उस शेख की खिदमत और मोहब्बत اور ادب سے وہ مقام پایا کہ آج شیخ کو کوئی نہیں جانتا لیکن اس مرید کو آج پوری دنیا جانتی ہے اور مانتی پہچانتی ہے. اور پھر اللہ نے کتنی کرامتیں عطا فرمائی کہ جب یہ لاہور میں جب تشریف لائے تھے یہ اس جگہ پہ تو بہت لمبا سفر کر کے آ رہے تھے یہ اور بہت ہی خستہ حال تھے اور بھوکے بہت تھے. تو انہوں نے گوالے سے کہا بھائی تھوڑا سا مجھے دودھ پلا دو میں مسافر ہوں. تو گوالے نے کہا کہ حضرت معافی چاہتے ہیں کیونکہ ہم آپ کو ضرور پلاتے ہیں مسافر بھی ہیں لیکن یہ ہماری جو بھینسیں خون دیتی ہیں بجائے دودھ کے. بڑے حیران ہو بھائی یہ کیسی بھینسیں ساری بھینسیں خون دے رہی ہیں. انہوں نے کہا کہ ہندو پنڈت ہے اس نے کالا علم سفلی کر دیا ہماری بھینسوں کے اوپر کسی ناراضگی کی وجہ سے دشمنی کی وجہ سے تو اب جو ہے یہ اکثر خون دیتی ہیں. تو انہوں نے کہا پریشان مت ہو غم نہ کرو مجھے لے کے چلو بھینسوں کے پاس. انہوں نے اللہ سے دعا کری جو کچھ بھی کیا بہرحال وہ پھر وہ خون دینا بند ہو گئی اور پھر وہ دودھ دینے لگیں. تو اس کے بعد بڑے خوش ہوئے گوالے اور خوب ان سے محبت عقیدت رکھنے لگے اور بہت بڑی گوالوں کی جو ایک تعداد تھی وہ ان کے بیان میں مجلس میں پھر آنے لگی. پھر آہستہ آہستہ تبلیغ کا کام شروع ہوا خانقاہ کا تزکیہ نفس کا کام شروع ہوا ان کا اور پھر بہت دشمنیاں بھی ان کی ہوئی جادوگروں سے بہت ان کو بھگانے کی کوشش کی لیکن اللہ پاک نے ہمیشہ اپنے ولیوں کی شان کو بلند رکھا. تو بھرے پڑے واقعات تو حافظین دشمن اسلام ذلیل ہوتے رہے اور اللہ پاک نے ان کے ذریعے سے بہت ماشاء اللہ اونچے اونچے ان سے پھر کام لیے. تو یہ بات ہوتی ہے. تو آج کتنے ایسے لوگ ہیں اسی طرح سیدنا حضرت شیخ سیدنا جو ہے اپنا لال شہباز قلندر اب ان کا نام کیا تھا حضرت عثمان رحمۃ اللہ علیہ ان کا اصلی نام عثمان تھا لیکن آج دنیا نے حضرت لال شہباز قلندر کے نام سے پہچانتی ہے. کوئی پوچھے ان کا شیخ کا نام بتاؤ کسی کو نہیں پتا ہوگا. تو بات یہ ہوتی ہے سب کے پیچھے شیخ ہوتا ہے اور سب کچھ اللہ پاک نے شیخ کی دعاؤں برکات صحبت سے ہی دیا ہوتا ہے. یہ اللہ کے کچھ تقدیری معاملات ہوتے ہیں کہ بعض مریدوں کو اللہ ایسا چمکاتے ہیں ایسی عزت دیتے ہیں کہ وہ شیخ کو بھی وہ مقام نہیں ملتا شہرت کا. یعنی ضروری نہیں شہرت میں ضروری نہیں مسئلہ سمجھ لیں ضروری نہیں ہے کہ جس کی شہرت بہت ہوگی اس کا مقام بھی بہت اونچا ہوگا. ضروری نہیں ہے جس کی شہرت اونچی ہو اور ضروری نہیں ہے کہ اس کا مقام بھی بہت اونچا ہو کہ جس کی شہرت اونچی ہو. مسئلہ سمجھ لیں یہ نہیں ہے کوئی بہت مشہور ولی ہے اب ان کے شیخ کو جیسے علی حجویری رحمۃ اللہ علیہ کہ اگر شیخ کو کوئی نہیں جانتا تو اس کا مطلب یہ نہیں ہے کہ علی حجویری رحمۃ اللہ مشہور زیادہ ہوگا تو وہ زیادہ اونچے مقام کے ہوگا. یہ تو اللہ کو پتا ہے. ہو سکتا ہے کہ گمان بھی ہے کہ ان کے شیخ زیادہ اونچے مقام کے ہوں گے علی حجویری رحمۃ اللہ کم مقام کے ہوں گے لیکن شہرت اللہ نے ان کے نصیب میں رکھی. تو بعض لوگ بیوقوف لوگ شہرت سے مقامات کا دعویٰ کرتے ہیں ارے وہاں تو بڑا رش ہوتا ہے اور ان کے پاس تو رش ہی نہیں ہے. ارے ظالم تمہیں پتہ ہے کس کا تعلق معلّہ کس کے پاس زیادہ ہے. تو بعض دفعہ ایسا بھی ہوتا ہے کہ شہرت بھی بہت ہوتی ہے اور تعلق معلّہ بھی بہت اونچا ہوتا ہے دونوں چیزیں ہوتی ہیں لیکن یہ انسانوں کے ناپنے کی چیز نہیں ہے. یہ اللہ کو پتہ ہے کس کا کیا مقام ہے. بہرحال ہمیں تو سب سے اچھا گمان رکھنا ہے. تو یہ جو رابطے کی بات ہو رہی تھی اسی طرح اللہ پاک نے قرآن پاک میں سورہ کہف میں فرمایا یہ جو کچھ لوگ تھے اللہ کے ولی تھے یہ مشہور واقعات میں سے کہ انہوں نے ایک بت پرست بادشاہ تھا جس کا نام دقی انوف تھا تو اس نے اپنے بت پرستی کو فروغ بہت دیا ہوا. تو کچھ یہ لوگ تھے اللہ کے ولی پانچ ہے سات ہے نو جو بھی تھا تو اللہ نے قرآن پاک فرمایا اس کی صحیح تعداد میرے علم میں کوئی نہیں جانتا کہ کتنی تھی اصل تعداد میں. بہرحال تو انہوں نے بادشاہ وقت سے ٹکر لے لی تھی اور توحید کا کلمہ بلند کر دیا تھا اور پھر بادشاہ نے ان کے پیچھے انٹیلیجنس لگا دی تھی کہ ان کو جہاں پاؤ قتل کر دو. تو اللہ پاک یہ واقعہ بتانے کے بعد فرما رہے ہیں کہ یہ بظاہر کمزور میرے ولی تھے لیکن بادشاہ وقت سے ٹکر کیوں لے لی تھی. بھائی ہر انسان اپنا انجام سوچتا ہے نا. دنیا میں کوئی بھی عقل مند آدمی ہوتا ہے کوئی عام آدمی ہو کسی ڈی آئی جی آئی جی سے کوئی بھائی لے لے گا کوئی لڑائی جھگڑا یا کوئی دشمنی مول لے گا. ہر آدمی بچے گا نہیں بھائی بہت پاورفل آدمی ہے. تو اللہ وجہ یہی پوچھ رہے ہیں اللہ وجہ پوچھ رہا ہے تمہیں معلوم ہے اس نے بادشاہ وقت سے کیوں ٹکر لے لی تھی اور کلمہ توحید بلند کر دیا تھا. بغیر یہ بیچارے عام سے لوگ تھے جان سر پہ انہوں نے کفن باندھ لیا تھا ڈرے کیوں نہیں بادشاہ سے. وجہ کیا تھی اپنی انہوں نے پاور کو نہیں دیکھا بادشاہ کی وجہ کیا تھی. اللہ فرما رہے ہیں کہ میرے رابطے کی وجہ سے کہ میرا ان سے قلب سے رابطہ تھا ان کے قلب سے میرا رابطہ تھا ان کو قلب سے رابطہ خفیہ رابطہ تھا ان کے قلب سے اور میری ذات تک. یہاں اللہ پاک ایک اہمیت بتا رہے ہیں. دیکھو یہ کہلاتا ہے خفیہ رابطہ. خفیہ رابطہ کہہ لیں اللہ سے خفیہ راستہ کہہ لیں رابطے کا لفظ اللہ استعمال کر رہے ہیں کہ جو میرا تعلق ان کے قلب کو حاصل تھا اس وجہ سے ان کے دل مضبوط کر دیے تھے جما دیے تھے پھر یہ کسی سے نہیں ڈرتے تھے. یہ وجہ تھی. تو وہ بغیر کمزور تھے, ڈرے کیوں نہیں؟ اللہ فرما رہا ہے میں جس, کیا مطلب ہوا کہ میں جس کے قلب کے اوپر اپنا ہاتھ رکھ دوں, تعلق معاللہ عطا فرما دوں, رابطہ عطا فرما دوں, وہ بے خوف ہو جاتا ہے پورے عالم سے, کسی کے باپ سے نہیں ڈرتا وہ, بھلے اس کو سولی پہ چڑھا دو. جس کو تصوف میں کہا جاتا ہے سرمدی عشق, سرمدی عشق, یہ سرمدی عشق ہوتا ہے کہ پھانسی بھی چڑھا دو, اس کے ٹکڑے ٹکڑے بھی کر دو, گردن بھی اڑا دو, تو عاشقین کے سر نہیں جھکتے, سر کٹ تو جاتے ہیں لیکن جھکتے نہیں ہیں. یہ کہلاتا ہے سرمدی عشق, یہ کہلاتا ہے اللہ سے رابطہ, یہ کہلاتا ہے تعلق معاللہ. حضرت منصور حلاج رحمۃ اللہ کے ساتھ بھی یہی تو ہوا تھا, آسمان سے ایک تجلی آئی تھی, آسمان سے ایک تجلی آئی تھی, اللہ نے محبت سے فرما دیا ان الحق ان الحق, اے منصور میں ہی تیرا رب ہوں, میں ہی تو حق ہوں. تو ایسا خوش ہوئے کہ ان پر جب حالت جذب طاری ہو گئی اور وہ بار بار یہ نعرہ لگانے لگے ان الحق ان الحق ان الحق, میں خدا ہوں میں خدا ہوں میں خدا ہوں. اب لوگوں کو کیا پتہ ان بیچاروں کے ساتھ کیا واقعہ ہوا, تو علماء ظاہر نے کفر کے فتوے لگا دیے, علماء ظاہر نے کفر کے فتوے لگا دیے کہ یہ کافر ہو گئے, اپنے آپ کو خدا کہہ رہے ہیں. بھائی خدا نہیں کہہ رہے, ان بیچاروں کو اللہ کی طرف سے یہ محبت کا پیام ملا تھا, تو ان پر ایک رجت طاری ہو گئی یا غلبہ حال میں چلے گئے, وہ اس جملے کو ریپیٹ کر رہے ہیں, وہ مزہ آ رہا ہے نا بولنے میں, اللہ نے کہا تھا جملہ, اب عام آدمی سمجھا نہیں, انہوں نے کفر کے فتوے لگا دیے. بہرحال ان کے مریدین بھی بہت تھے, لوگ چاہنے والے بھی بہت تھے, بعض بیوقوف جو مریدین تھے انہوں نے واقعی سمجھ لیا یہ خدا ہو گئے یا خدا کی ذات ان کے اندر حلول کر گئی, تو لوگ بہکنے لگے, تو یہ بالکل صحیح بات ہے. تو علماء ظاہر نے بھی فتویٰ جب لگایا کہ ان کو قتل کر دو, تو پھر ان کو پھانسی پہ چڑھا دیا گیا. تو جب پھانسی پہ چڑھا دیا تو ان کو, بلکہ ان کی گردن سر قلم کر دیا گیا تھا ان کو, جب ان کا سر قلم کر دیا, جب خون کا فوارہ نکلا تو خون کے قطرے قطرے سے آواز آنے لگی ان الحق ان الحق, اور وہ چھل رہا تھا, پورے بھرے مجمع نے دیکھا, بڑے پریشان, یار یہ تو چھپی نہیں ہو رہا, اب ان کو مار بھی دیا ختم بھی کر دیا, خون کے قطرے جو چھل رہے ہیں ان میں سے آواز آ رہی ہے ان الحق, پھر کیا کریں بھائی, پھر علماء کرام بیٹھے کیا کریں, انہوں نے کہا ان کو جلا دو, اب جلا دو ان کی لاش کو. تو پھر ان کو اٹھا کے جلا دیا گیا اور کہا ان کی راکھ کو دریا میں بہا دو. پھر جب جلا دیا اور پھر اس کے بعد راکھ کو جب دریا میں بھیجا تو آگے جا کے راکھ پھر انا لگ کر کے آوازیں لگانے لگی, راکھ بھی بولنے لگی انا لگ, راکھ اچھلنے لگی پانی, لوگ پریشان کریں تو کیا کریں, یہ تو ان کا تو انا لگ جو ہے وہ چپی نہیں ہو رہا, اس طرح لوگ اور گمراہ ہو رہے ہیں, لوگ اور بدعقیدہ ہو رہے ہیں کہ لو مار لو ان کو. پھر بھائی وہ جو کوئی علماء ظاہر تھے جنہوں نے فتویٰ دیا تھا وہ بھی اللہ والی ہوں گے بھائی, پھر انہوں نے کوڑا لیا اور انہیں پر جلال لہجے میں کہا کہ اے منصور تجھے خدا کا واسطہ, خاموش ہو جا کے, کیونکہ تیرے سمل کی وجہ سے امت جو ہے لوگ گمراہ ہو رہے ہیں بس, اور ایک جلال میں جو ہے کوڑا پانی کے اوپر لگایا زور سے, بس اس کے بعد خاموشی ہو گئی, پھر اس کے بعد انہیں لگتا کوئی نعرہ نہیں لگا. تو یہ اللہ کے ولیوں کے کچھ واقعات ہوتے ہیں بڑے عجیب و غریب. حضرت سرمد رحمۃ اللہ کے واقعات میں سے, جب ان کا سر قلم کر دیا تھا تو یہ مقتل خانے میں اپنے ہی سر کو لے کے ٹہل رہے تھے, اپنے ہی مقتل خانے میں اپنے ہی سر کو لے کے ٹہل رہے تھے, بہت جلالی بزرگ تھے. اس پہ ایک شعر یاد آیا مجھے, میں نے اپنا ایک شعر بنایا تھا حضرت والا کی برکت سے. شروع میں جو تجھے فکر انجام ہے, شروع میں جو تجھے فکر انجام ہے, لگتا ہے تیرا عشق ابھی خام ہے, خام یعنی کچا ناقص. بہت سے لوگ شروع میں ڈر جاتے ہیں, یار تقوی سے رہیں گے تو کیا ہوگا, وہ کیا ہوگا, یہ کیا ہوگا, لوگ کیا کہیں گے, تو اس موضوع پر شعر ہے. شروع میں جو تجھے فکر انجام ہے, لگتا ہے تیرا عشق ابھی خام ہے, سرمت تو خود لیے پھرتا ہے سر مقتل میں, سرمت تو خود لیے پھرتا ہے سر مقتل میں, تیرے عاشقوں کی عجب ایک نئی شان ہے, تیرے عاشقوں کی ایک عجب ایک نئی شان ہے. اللہ, تو بھائی بات یہ ہوتی ہے رابطے کی بات ہو رہی ہے, جو بیان کا موضوع ہے رابطہ, ایک ہے ضابطہ ایک ہے رابطہ. ضابطے کے ساتھ اگر کوئی ضابطے پہ چل رہا ہے مبارک تو ہے, لیکن بھائی اس میں اس کی زیادہ ترقی نہیں ہو پائے گی. تو اللہ سے رابطے کا تعلق جتنا جتنا آدمی بڑھاتا جائے گا, یعنی فرائض واجبات مکمل کرنے کے بعد, سنت موقعہ مکمل کرنے کے بعد, نوافل چاش طوابین تقوی سے رہنے کا اہتمام, اور خاص طور پہ گناہوں سے بچنے کا اہتمام, صحیح معنوں میں پھر رابطہ اللہ سے بڑھتا ہے. پھر رابطہ بڑھتے 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 پھر اس حد تک بڑھ جاتا ہے, اتنا بڑھ جاتا ہے, اتنا بڑھ جاتا ہے کہ اس بندے کو یہ تک بتا دیا جاتا ہے, حجابات ہٹا دیے جاتے ہیں, یہ تک بتا دیا جاتا ہے کہ تمہاری زندگی کی سانسیں کتنی رہ گئی ہیں. فکس ٹائم اور ڈیٹ نہیں بتائی جاتی, وہ غیب ہے اللہ کا, کسی کو نہیں پتہ, لیکن اللہ کی طرف سے کچھ اشارے مل جاتے ہیں بندے کو. ایک ہمارے پیر بھائی کا واقعہ, اور ابھی 5 سال کا واقعہ, 5 سال پہلے کا واقعہ, ان کی اہلیہ نے میری اہلیہ کو بتایا, جو بیوہ ہو گئی بیچاری ابھی, تو میری انہوں نے اہلیہ کو بتایا کہ انتقال سے پہلے एक दिन पहले वो सारे उन्हें बाहर की एक्टिविटीज़ छोड़ दी थी एक दो दिन पहले, और घर में बैठ के मुझे हसरत से देखते थे और मोहब्बत से। शोर मैं कह रही हूँ, आप इतने साल हो गए शादी को, आप मुझे इतनी हसरत से मोहब्बत से आप शुरू में देखते थे, आप देख रहे हैं खैरियत तो, कह रहे हैं कुछ नहीं कुछ नहीं। बहरहाल जब वो मुझे इन्होंने ससुराल में छोड़ा अपनी वालदा के यहाँ आखिरी दफ़ा रात में, तो जब मैं उतरने लगी तो कहने लगी बरा बैठ जाओ मैं तुम्हें और देख लूँ अच्छी तरह। मैं हैरान कि भाई क्या हो गया आपको, ये इतना आप मुझे बार बार क्यों देख रहे हैं। तो मैं भी परेशान हो गया, तो फिर एकदम से कह रहे हैं नहीं नहीं बस ऐसे दिल चाह रहा है तुम्हें देखने का। और फिर अच्छी तरह मुझे देखते रहे और फिर कहने लगे कोई गलती हो गई हो तो माफ़ कर देना। उसके बाद बहरहाल जब वो घर गए और थोड़ी देर में तलाई का हार्ट अटैक हुआ, अल्लाह को प्यारे हो गए। क्या मतलब हुआ कि बाज़ जो नेक लोग होते हैं अल्लाह की तरफ से कुछ उनको इशारे मिल जाते हैं, ऐसे भरे पड़े वाक़यात, वो अलग बात है भाई, फ़िक्स डेट और टाइम नहीं बताया जाता, लेकिन इशारा मिल जाता है कि इतना टाइम है अपने अपने मामला अल्लाह से दुरुस्त कर लो, उसके बंदों से दुरुस्त कर लो। तो अल्लाह का अल्लाह से रबते में बहुत फ़ायदे ही फ़ायदे हैं, अल्लाह से रबता, अल्लाह को जो बशख्स अल्लाह को मुकदम रखता है हर चीज़ में, फिर अल्लाह भी इसे हर चीज़ में मुकदम रखते हैं, और जो अल्लाह को सेकंड क्लास या थर्ड क्लास के दर्जे में रखते हैं फिर अल्लाह पाक भी उसे थर्ड क्लास फोर्थ क्लास में लेके जाते हैं। छोटी सी एक मिसाल दे रहा हूँ, नमाज, नमाज से बड़ा कोई कायनात का कोई अमल नहीं है, चाहे वो फरिश्तों का कोई अमल हो या इंसानों का, फरिश्ते भी आसमानों में नमाज पढ़ते हैं। अब कोई आदमी नमाज तो पढ़नी है फ़र्ज़ रबते का मामला है, लेकिन कोई एहतमाम करता है, मिसवाक कर रहा है पाबंदी से, अच्छे तर लगा रहा है जी, अल्लाह के दरबार में जाना है, और पाँच मिनट जाके पहले बैठ गया, पहली सफ में नमाज़ पढ़ूंगा जी, मैं तकबीर उला के साथ नमाज़ पढ़ूंगा, एक उसने नमाज़ पढ़ी, एक आदमी नमाज़ पढ़ रहा है, ऐसे उल्टा सीधा वजू किया, दुकान पे काम में भी काम, तो कौन ऐसा हो तो बेकार तो कोई नहीं होता, फ़कीर भी बेकार नहीं होता, ये कोई बहाना नहीं होता जी मसरूफ़ था। अरे जो सुबह से रात तक भीख मांग रहे होते हैं भिखारी, वो भी मसरूफ़ होते हैं, उनके पास भी टाइम नहीं होता, उनका भी एक लम्हा कीमती, अगर पाँच मिनट भीख ना मांगे तो उनका हज़ारों रुपये नुकसान हो जाता है, तो ये कोई उज़ुर नहीं होता, मसरूफ़ हूँ। बहरहाल तो कुछ लोग ऐसे भी होते हैं कि जो पहली सफ़ का अहतमाम करने के बजाय उस वक्त वो नमाज़ के लिए आते हैं जब एक रकत या दो रकतें निकल चुकी होती हैं, बिल्कुल पीछे, आने में सबसे देर और जाने में सबसे पहले, रूटीन ही उनकी यही होती, आदत ही होता है, तब उसने अल्लाह को अहमियत तो दी, मुकद्दम तो रखा, लेकिन तीसरे और चौथे नंबर पे, उसकी आदत ही यही है, या तो खाने को अहमियत देगा, घर को देगा, नौकरी को देगा, कारोबार को देगा, नोटों को अहमियत देगा, मुकद्दम उसने इन चीज़ों को रखा हुआ है, तो वह रबते का मामला भी नहीं उसको हासिल होगा, रबता भी मुश्किल से वो पूरा कर रहा है, तो उसको फिर मिलेगा तो कुछ, महरूम तो वो भी नहीं रहेगा, लेकिन भाई वो रंग नहीं आएगा। और एक आदमी अहतमाम से नमाज़ पढ़ रहा है दर्द दिल से, अल्लाह को मुकद्दम रख रहा है, मुकद्दम क्या कि अल्लाह को अहमियत देना है, फर्स्ट नंबर पे अल्लाह को रख रहा है। अब जैसे बाइक पे आ रहा है आदमी, गाड़ी में आ रहा है, ऑफिस से आ रहा है जा रहा है, असर मगरिब के दरमियान ये दो वक्त ऐसे होते हैं जिसमें असर और मगरिब आती है, तो अक्सर लोग नमाज़ छोड़ देते हैं, फ़र्ज़ जमात जमात के साथ निकाल दी, यार अब बीच में बाइक कहाँ रोकूँगा मैं, या गाड़ी कहाँ रखूँगा, ट्रैफिक, अब घर जाके पढ़ लेंगे इकट्ठी, ठीक है भाई। तो अब उसने अल्लाह को याद तो रखा, लेकिन उसने मुकद्दम नहीं रखा, फर्स्ट प्रायोरिटी नहीं दी उसने अल्लाह को, इसने थर्ड प्रायोरिटी दी अल्लाह को, तो अब उसकी कीमत क्या लगेगी। अब भाई तकलीफ़ उठा लो, तुम बस में नहीं हो, कोई तुम टैक्सी में नहीं बैठे हो, रिक्शे में नहीं बैठे हो, वो भी रुक जाते हैं रिक्शे टैक्सी वाले, आपकी तो माशाल्लाह अपनी कन्वेंस है, आपको क्या मसला है, और कदम कदम पर मस्जिदें, ट्रैफिक से बाहर आ जाओ आप उस टाइमिंग से, जब बंदा दफ्तर में बैठा हो और वो घड़ी देखता रहेगा कि असर की नमाज इतने बजे, तो अल्लाह पाक उसके काम में आसानी पैदा करेंगे, काम भी जल्दी पूरा करा देंगे, उसको इजाज़त भी मिल जाएगी, सब कुछ सेट हो जाएगा और अपने वक्त के ऊपर उड़ भी जाएगा। लेकिन ये कब होगा कि जब उसके दिल में ये नियत होगी कि मुझे नमाज़ पढ़नी है बाजमा। आज तो कहते हैं भाई नहीं यार अभी नमाज़ पढ़ूँ तो यार ये काम पहले निपटा दूँ, फिर वो काम ही उलझ जाता है वो, तो कहाँ फिर अल्लाह से रबता चल रहा है, फिर ऐसे लोगों की कीमत नहीं लगती अल्लाह के। फिर जब मौत का वक्त आता है फरिश्ते भी इज्जत एहतराम से मिलते हैं, ये कि वो लोग कहलाते हैं कि जो रबते का ताल्लुक रखते थे अल्लाह से। एक मुफ्ती साहब हैं हज़रत वाला रहमतुल्लाह के खलीफा मुफ्ती अमजद साहब दामाद बरकातहुम माशाल्लाह बहुत अल्लाह वाले, तो उन्होंने एक वाक़ बताया साउथ अफ्रीका में मदरसे का, कि वो उनके सामने का वाक़ कह रहे हैं, हमारे एक आलिम थे दोस्त, तो वो भी पढ़ाते थे, तो हम लोग सब चार पाँच बैठे थे शाम में, चाय वगैरह बिस्किट खा रहे थे हम लोग, और नौजवान ये थे बड़े मुत्तकी नौजवान वो अल्लाह वाले, कह रहे हैं अचानक क्या हुआ कि हम लोगों से बातचीत करते करते हंसते हंसते अचानक ऊपर देखा अपने सर के ऊपर और जवाब दिया वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातहू। ऊपर देखो चेहरा ऐसा हो गया जैसे टमाटर की इतना, अनार की इतना लाल सुर्ख, जैसे कोई इंसान چیف دیکھ کے چہرہ خوشی میں لال نہیں ہو جاتا، کیا جلوے ہوں گے، کیا حسین فرشتے ہوں گے کہ ان کا چہرہ لال ہو گیا انار کی طرح. انہوں نے سلام کیا یا وعلیکم السلام جواب دیا، اور پھر اس کے بعد جو پیالی جو ہاتھ میں پکڑی ہوئی تھی ایک جھٹکے سے پیالی ہاتھ سے چھوٹ گئی، ان کے اوپر گر گئی پیالی، اور اسی وقت ہارٹ فیل اور انتقال. کیا ہوا تھا بھائی؟ یہ کہلاتے ہیں رابطے والے لوگ. ایک اور حضرت والا رحمۃ اللہ کے خلیفہ تھے، حضرت یونس پٹیل صاحب رحمۃ اللہ علیہ، ساؤتھ افریقہ میں، گجراتی میمن تھے، بہت بڑے اللہ والے بزرگ ماشاءاللہ. تو یہ ساؤتھ افریقہ میں رہتے تھے، ساری زندگی وہیں رہے، لیکن حج عمرہ کرتے رہتے تھے. تو عمرے پر آئے اپنے بیٹے کے ساتھ، بیٹے نے کہا کافی دیر ہو گئی، سجدے کی حالت میں تھے. میں نے کہا ابا تو اکثر سجدے میں دیر تک دعائیں مانگتے رہتے ہیں، تو لیکن اس دفعہ بہت دیر ہو گئی، ایک گھنٹہ گزر گیا. تو جب میں فارغ ہوا تو میں نے کندھا ہلایا تو وہ گر گئے، ختم، پتہ ہی نہیں. سجدے کی حالت میں مقام ابراہیم کے پاس وہاں جان اللہ کو سپرد کر دی، اور رہتے کہتے ساؤتھ افریقہ میں. وہی بات کہ رابطے کا تعلق والے لوگ تھے بھائی، رابطے کے تعلق والے لوگ جو ہوتے ہیں، جب قبر کے اندر جب اللہ لوگ ان کو لٹا دیتے ہیں تو پھر اللہ پاک حکم دے دیتے ہیں، خبردار یہ عام بندہ نہیں ہے، قبر کی مٹی ان کو کھانا مت، اے قبر کے کیڑوں تمہاری خوراک نہیں ہے، میرا خاص بندہ یہ ضابطے والا نہیں، یہ رابطے والا بندہ ہے، یہ رابطے میں رہتا تھا، ہر تقوی سے رہتا تھا، گناہوں سے بچنے کا غم اٹھاتا تھا، تو دل کو توڑ لیا کرتا تھا لیکن میرے حکم کو ٹوٹنے نہیں دیتا تھا. تو پھر اس کے قبر کو نہ مٹی کھاتی ہے نہ کیڑے کھاتے ہیں، پھر ہزاروں سال کے بعد جب قبریں کھلتی ہیں تو ویسی نظر آتے ہیں بھائی، آنکھیں چمکتی سفید، حتیٰ کہ کفن تک ایسا لگتا ہے جیسے ابھی دکان سے خرید کے بھی ان کو اڑا ہے، وائٹ چمکدار. اب سوچنے والی بات ہے، ایک بات دل میں اللہ نے ڈالی میرے حضرت والا رحمۃ اللہ کی برکت سے، کہ لاش اگر نہیں کھاتی مٹی یا کیڑے نہیں کھاتے تو سمجھ میں آتا ہے کہ وہ بندہ اللہ پہ فدا ہوا تھا، اللہ نے انعام دے دیا. لیکن بھائی وہ تو کفن تو کپڑا ہے نا، وہ تو تار تار ہو جاتا، وہ تو پھٹ جاتا، وہ تو انسان ہے نہ اس نے کوئی نیک عمل کیے، تو اللہ پاک کفن کو بھی خراب ہونے سے بچا رہے ہیں، وہ بھی سفید، وہ بھی چمکدار، میلا بھی نہیں ہوا، پھٹا بھی نہیں. وہ تو آدمی کے ساتھ ایسا ہوتا نا، نہ کٹتا نہ پھٹتا نہ کیڑوں کو خوراک بنتا، کفن کیوں ایسے نیا نیو برانڈ چمک رہا ہے. دل میں آیا صحبت کی برکت سے کہ اس کپڑے کو بھی اس متقی اللہ والے کی نسبت حاصل ہو گئی، تو کپڑا بھی پھٹنے سے بچ گیا، پرانا ہونے سے بچ گیا، گلنے سڑنے سے بچ گیا. صحبت یہ ہوتی ہے، صحبت کی مثال یہ سمجھ لیں بھائی، قرآن پاک کا جو حفظان کبھی گرتا ہے نا، ہم کیا کرتے ہیں، قرآن پاک کو اللہ نہ کرے قرآن کبھی شہید ہو جائے، گر جائے، تو ہمیں کیسی اپنی جان نکلتی محسوس ہوتی ہے، ہم اٹھا کے اس کو چومیں گے، پھر علماء کرام سے فتوی لیتے پھرتے ہیں میں اس کا کیا جرمانہ ادا کروں، چوم کے رکھتے ہیں بہرحال جو بھی ہے. لیکن کبھی قرآن پاک کا جفدان بھی گر جاتا ہے تو ہم بھی اسی طرح سے اس کو اٹھا کے چومتے ہیں، سر آنکھوں پہ رکھ کے اور اللہ سے معافی مانگتے ہیں. سوچنے والی بات ہے بھائی، جفدان قرآن پاک تو نہیں، اس کا کیوں احترام ہو رہا ہے اتنا؟ وجہ کیا ہے کہ وہ جفدان ہر وقت قرآن پاک سے جڑا ہوا رہتا ہے، اٹیچ رہتا ہے، چپکا ہوا رہتا ہے، اس جفدان کو قرآن پاک کی صحبت حاصل ہوگی. تو اب لوگ ارادے کے ساتھ نہیں، عقلی طور پہ نہیں، نہ چاہتے ہوئے بھی مجبور محبت کر دیے جاتے ہیں، مجبور ادب کر دیے جاتے ہیں. جس طرح تم میرے قرآن پاک کا ادب کر رہے ہو، اس طرح سے اس جزدان کا بھی ادب کرو، کیونکہ یہ میرے قرآن کے ساتھ ہر وقت چپتا رہتا ہے. تو اسی طرح سے بالکل اللہ والے اللہ نہیں ہوتے، نعوذ باللہ، یہ تو شرک ہو جائے گا. اللہ کی ذات وحدہ لا شریک ہے. اللہ والے مولانا رومی رحمۃ اللہ فرماتے ہیں، اللہ والے اللہ نہیں ہوتے لیکن اللہ سے جدا بھی نہیں ہوتے. اللہ والے اللہ نہیں ہوتے لیکن اللہ سے جدا بھی نہیں ہوتے. سورج کی روشنی کو ہم یہ نہیں کہہ سکتے کہ یہ سورج ہے، سورج کی روشنی کو کوئی نہیں کہے گا سورج ہے، لیکن وہ سورج کی روشنی سورج سے جدا بھی نہیں ہے، آپ سورج میں سے رہیے. مولانا رومی رحمۃ اللہ نے اشکال پیش کیا. تو بس جو لوگ اللہ والوں سے محبت کرتے ہیں، ادب کرتے ہیں، تو بھائی اللہ اپنے کھاتے میں لکھتے ہیں کہ اس نے مجھ سے محبت کری، میرا ادب کیا، گویا میرا ادب کیا، مجھ سے محبت کری، یہ راز ہوتا ہے. اللہ، تو بھائی آج کا بس بیان کا جو موضوع یہی تھا کہ ضابطے کے ساتھ ساتھ رابطہ بڑھائیں اللہ سے. کوئی رشتہ کام نہیں دیتا دنیا میں ہی، جب کوئی ساتھ نہیں دیتا تو برے وقتوں میں کون ساتھ دے گا؟ زندگی میں کوئی برا وقت آ جائے تو اپنے ساتھ چھوڑ دیتے ہیں، کہتے ہیں نا برے وقت میں تو صاحب ہی ساتھ نہیں دیتا، تو پھر موت کے وقت، قبر میں، حشر میں، نزا کے وقت کون کام آئے گا؟ تو مولانا اشرف علی تھانوی صاحب رحمۃ اللہ یہی ارشاد فرماتے تھے کہ اللہ سے بنا کے رکھنا سب سے بڑی عقل مندی، دنیا کا بلکہ کائنات کا، پوری کائنات کا اس سے بڑا عقل مند اور ذہین آدمی نہیں ہے جو اللہ تبارک تعالیٰ سے بنا کے رکھے، اور اس سے بڑا بیوقوف، جاہل، ان پڑھ کوئی جاہل انسان نہیں ہے جو اللہ سے بگاڑ کے رکھے، اس سے بڑا کوئی احمق کوئی نہیں ہے. اللہ سے بگاڑ کے چلتا ہے یعنی گناہ کرتا رہتا ہے. بھائی اللہ کے ہاتھ میں زندگی، موت، خوشی، غم، دکھ، سکھ، بیماری، عزت، ذلت، सारी पूरी एक सांस के बाद जो दूसरी सांस आती है अल्लाह के हुक्म से उसकी कर्म की वजह से आती है, उससे बिगाड़ के चल रहा है जालिम। अरे वो तो अल्लाह का हिल्म होता है कि अल्लाह पाक दरगुजर से काम लेते हैं, लेकिन जब कहते हैं ना पाप का गढ़ा जब भर जाता है तो अल्लाह की फिर पकड़ आ जाती है। इसी बात पर हमारे प्यारे आकिद जहाँ सरस ने इरशाद फरमाया, हलीम के गज़ब से डरो। छोटी सी बात फरमा दी लेकिन हिला के रख दे। हमारे प्यारे आकिद जहाँ सल्लम ने क्या इरशाद फरमाया, हलीम के गज़ब से डरो। हलीम किसे कहते हैं? हलीम अल्लाह का वो सिफाती नाम है जिसका मतलब ये होता है कि जो इंतकाम लेने में जल्दी ना करे। हलीम वो ज़ात जो इंतकाम लेने में जल्दी ना करे। हम सुनते तो रहते हैं ना हलीम हलीम, हलीम का मतलब क्या है? हलीम का मतलब है जो इंतकाम लेने में जल्दी ना करे, यानी मोहलत दे, शायद अब्बाब आ जाए, शायद अब्बाब आ जाए। तो उस हलीम के गज़ब से डरो, यानी रसूल अल्लाह सल्लम कहलवा रहे हैं जब ऐसे हलीम मोहब्बत वाले दरगुजर करने वाले इंतकाम में देर करने वाले रब पर रब को जब गज़ब आएगा तो फिर तुम्हारा क्या हशर होगा। और जब अल्लाह का गज़ब आता है तो फिर नहीं टलता, जब तक ढील है ढील है, जब पकड़ आती है, जब टाइम पूरा हो गया फिर नहीं टलता। तो भाई अक्लमंद आदमी वो है कि कभी इंसान है भाई ख़ता हो जाती है। कौन बंदा बशर दावा कर सकता है कि हमसे गुनाह नहीं होता? सिवाय अंबिया कराम के कोई मासूम नहीं है। तो अगर कभी ख़ता हो जाए तकवे से रहने की कोशिश करे, गुनाहों से बचे, जान लड़ा के। लेकिन इंसान है, कभी नफ्स और शैतान के बहकावे में आके वो ख़ता हो जाए तो तौबा में देर ना करे, बस फौरन तौबा कर ले, तो इंशाल्लाह ताला फिर अल्लाह का जो जलाल है वो उसके ऊपर नाफिज नहीं होगा, अल्लाह का गज़ब उस पर फिर नाजिल नहीं होगा। और भाई ये रास्ता सबसे ज़्यादा जो बढ़ेगा वो खाली नवाफिल वगैरह से नहीं है, बल्कि नवाफिल वगैरह दूसरी चीज़ों के साथ, सदकात खैरात के साथ। जो लोग गुनाहों से बचने का गम उठाते हैं और तकवे से रहते हैं, उससे सही मायनों में ताल्लुक उसका उनका बढ़ता है, तो फिर बढ़ता है, ताल्लुक बढ़ता है और रابطہ भी बहुत ज़्यादा कवी हो जाता है। हज़रत वाला रहमतुल्लाह ने तो यहाँ तक फरमाया कि सिर्फ सही इस्लामिक जो चीज़ है तुम्हें बता दूँ, फ़राइज़ वाजिबात और सुन्नत मौक्कदा पूरे कर लो, फ़राइज़ वाजिबात और सुन्नत मौक्कदा पूरे कर लो और गुनाहों से बचने का खूब अहतमाम कर लो, बस वलीउल्लाह बन के मरोगे। देखिए आजकल खुशकी का दौर है, ज़्यादा हम कसरत नवाफिल नहीं पढ़ सकते, कसरत ज़िक्र नहीं कर सकते, लोगों की माली मुश्किलात का भी शिकार रहते हैं। सदकात अदा कर दें तो बड़ी बात है, तो सदकात खैरात कसरत से कहाँ से करेंगे? तो भाई इसका आसान तरीका फिर ये है, एक और शॉर्टकट, फ़राइज़ वाजिबात सुन्नत मौक्कदा, आदमी तीन चीज़ें पूरी कर ले, करने वाले अहकाम ये काम कर ले और गुनाह एक कबीरा से बचे, बस इंशाल्लाह वलीउल्लाह बन के मरेगा। अब इससे ज़्यादा कोई क्या शॉर्टकट होगा भाई? एक शख्स आया, उसने कहा या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मैं बहुत बड़ा इबादत गुजार बनना चाहता हूँ। बहुत बड़ा इबादत गुजार का क्या मतलब हुआ कि भाई ज़्यादा इबादत, ज़्यादा बड़ा इबादत गुजार, अकल तो यही कहती है ना भाई, ज़्यादा नफिल पढ़े, कुरान पढ़े, जिक्र अस्कार करे, ज़्यादा इबादत गुजार बड़ा। लेकिन आप सबसे इरशाद फरमाया तकवे से रहो, गुनाहों को छोड़ दो, अल्लाह के दरबार में सबसे बड़े इबादत गुजार बना दिए जाओगे। बताइए, यानी एक काम मत करो, गुनाह का काम मत करो, सबसे बड़ी इबादत गुजार। एक आदमी नमाज पढ़ रहा है, कुरान जिक्र अस्कार, चाश तवबैन, हज उमरे, सदकात खैर खूब कर रहा है, लेकिन गुनाहों को नहीं छोड़ता, तो कोई फ़ायदा नहीं है। फिर बहुत ही ख़तरनाक अलामत है, अल्लाह का गज़ब उस पर नाजिल हो जाएगा, नेक अमाल के साथ भी अगर गुनाहों को नहीं छोड़ेगा तो। बस अल्लाह पाक हमें ज़ाब्ते के साथ जो है राब्ते से भी रहने की तौफीक अता फरमाए, अल्लाह तबारक तआला के साथ भी और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ भी, यानी खूब सुन्नतों पर अमल करने वाला बना दे, और अपने अपने मशाइख के साथ भी, ताकि अल्लाह पाक तेरी ज़ात हमें हासिल हो जाए, कामिल तकवा नसीब हो जाए, सुन्नतों की इत्तबा नसीब हो जाए। आखिर में हज़रत वाला रहमतुल्लाह फरमाते थे, पांच अमाल बयान कर दिए करो मुख्तसर से, जो वलीउल्लाह बनाने वाले पांच अमाल हैं, तो ये और इनका ताल्लुक़ फ़राइज़ और वाजिबात से है और ये बहुत ज़रूरी हैं, तो फ़िक्र करें। बहुत से लोग सुनते तो रहते हैं बार बार लेकिन वो अमल नहीं करते, तो कुरान पाक जो है तजवीद से पढ़ने का अहतमाम करें। एक दो महीने की मेहनत है, हफ़्ते में दो तीन दिन भी आधा घंटा किसी कारी साहब से पढ़ लिए तो इंशाल्लाह कुरान पाक की तजवीद दुरुस्त हो जाएगी, तो कुरान पाक तजवीद दुरुस्त करें। नंबर दो, एक मुट्ठी दाढ़ी तीनों तरफ से रखना वाजिब है, चारों इमामों का इजमा है, किसी का अख्तलाफ नहीं है, सुन्नत के साथ वाजिब है। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हलाकत की बद्दुआ दी उन लोगों को जो बड़ी बड़ी मूछें रखते हैं और दाढ़ियों को मुड़ाते हैं, तो ज़रा सोचने वाली बात है कि हलाकत की बद्दुआ आ रही है इस गुनाह पर। लोग इसको भी बहुत छोटा मामला समझने की, जी तो खाली सुन्नत है, दाढ़ी रखना नहीं रखी तो क्या हुआ, तो सुन्नत के साथ वाजिब है, फ़र्ज़ के दर्जे में हलाकत की बद्दुआ है। नंबर तीन, मा असल मिनल काबैनी में निज़ार फिर नार, ऊपर से आने वाला लिबास जिससे टखने छुपेंगे जहन्नम की आग में जलाया जाएगा। मर्दों के लिए दो सूरतों में टखने खोल के रखना वाजिब है, जब खड़े हों चल रहे हों, बैठे लेटे हों तो भले छुप जाएं, लेकिन जब खड़े हों चल रहे हों टखने खोल के रखना वाजिब है, नमाज में भी और बग़ैर नमाज के भी। और शलवार पहने हों या पजामा या पैंट, तो पैंटों को फोल्ड करके रखें, नहीं तो जहन्नम में जलने की वाजिब है। تو اس میں شرم نہ کریں. اور خواتین ٹخنے چھپائیں. آج کل بعض خواتین ہوتی ہیں وہ ٹیلر کے پاس جاتی ہیں تو کہتی ہیں ملا کٹ شلوار بنا دو, پنڈلیاں کھولتی ہیں. تو بھائی پنڈلیاں مردوں کو کھولنی ہیں, عورتیں کھولتی پھر رہی ہیں پنڈلیاں, یہ کیا جہالت بڑھتی جا رہی ہے. بہرحال اور چوتھا عمل کیا ہے, قل للمؤمنین یغضوا من ابصارہم ویحفظوا فروجہم. اے محمد صلی اللہ علیہ وسلم, آپ مومن مردوں سے کہہ دیجئے کہ اپنی باز نگاہوں کی حفاظت کریں اور اپنی شرم گاہوں کی حفاظت کریں. نظر کی حفاظت کا اللہ پاک حکم دے رہے ہیں رسول اللہ صلی اللہ علیہ وسلم کے ذریعے سے کہ نظروں کی حفاظت کریں اور شرم گاہوں کی حفاظت کریں. یعنی زنا کی پہلی سیڑھی نظر بازی. پہلے انسان بد نظری کرتا ہے, پھر دل گندا ہوتا ہے, پھر دماغ گندا ہوتا ہے, پھر زنا کا ارتکاب اس سے ہوتا ہے. تو اس لیے اللہ پاک ہمیں بچا رہے ہیں زنا بدکاری سے, نہ دیکھو نہ پاگل ہو. تو بد نظری نہ کریں چلتے پھرتے بھی, جتنی بھی یہ سالی بھابھی کزن اور چلتی پھرتی خواتین ہوتی ہیں لڑکیاں, ان سے نظروں کی حفاظت کریں. اور خاص طور پہ جو ایک دجالی فتنہ بہت بڑا بن چکا ہے, یہ جو موبائل سیٹ ہے, اس سے بچیں. اس پہ تصاویر وغیرہ موسیقی نہ سنیں نہ دیکھیں, نہیں تو موت تک کبھی تقویٰ نصیب نہیں ہوگا. نظروں کی حفاظت کریں. رسول اللہ فرما رہے ہیں زین العین نظر اور لان الناظر منظور علیہ. اللہ پاک بد نظری, اللہ پاک لعنت فرما اس پر جو بد نظری کرے, اور اس پر بھی لعنت فرما جو بد نظری کے لیے خود کو پیش کرے. آپ صلی اللہ علیہ وسلم نے ایک اور جگہ ارشاد فرمایا, یا تو تم لوگ اپنی نظروں کی حفاظت کرو گے اور شرم گاہوں کی نہیں, تو تم لوگوں کی صورتوں کو مسخ کر دیا جائے گا. اتنی سخت بات آپ نے فرما دی, فیصلہ کن. تو نظروں کی حفاظت کریں. اور پانچواں جو عمل ہے, دل میں گندے خیالات لے کر نہ آئیں, دل کو پاک صاف رکھے اللہ کے لیے. شیطان ڈالتا رہتا ہے وسوسے سے گندے, وہ ایک الگ معاملہ ہے, مصروف ہو جائیں کسی جائز کام میں لگ جائیں, لیکن خود سے جان بوجھ کے لانا جمانا دل میں گندے خیالات وہ صحیح نہیں. اس سے چاروں مال کا نور ختم ہو جاتا ہے. دل کو پاک صاف رکھے اللہ کے لیے. تو ان پانچوں مال کی توفیق کسی بھی اللہ والے اس کے غلام سے جہاں مناسبت ہو وہاں تعلق قائم کریں, اور تھوڑے عرصے میں انشاءاللہ ان پانچوں اعمال کی توفیق ہونا شروع ہو جائے گی انشاءاللہ تعالیٰ. اللہم صلی علی محمد وعلی آل محمد. یا رب کریم یا رحم الرحیمین. یا اللہ جو کچھ بھی بولا گیا سنا گیا اس کو اپنی بارگاہ میں قبول فرما لے. اللہ ہمارا مل بیٹھنا جو تیری رضا تیری خوشی کی نہیں, اللہ اس کو اپنی بارگاہ میں قبول فرماتے ہوئے ہم سب کی کامل مغفرت فرما. یا اللہ ہماری بے حساب مغفرت فرما, ہم سب کو کامل تقوی نصیب فرما. یا اللہ اپنی ذات کے ساتھ ہمیں ضابطے کے ساتھ رابطے کا بھی تعلق نصیب فرما. اللہ پاک جلوت اور خلوت کو ہماری ایک کر دے. ایسا نہ ہو خلوت میں تو ہم خوب جلوت میں تو ہم خوب تیرے عشق کے نعرے لگا رہے ہوں, اور خلوت میں تنہائیوں میں اللہ پاک ہم نفس اور شیطان کے پجاری بن جائیں, موبائل سیٹ پہ بیٹھ جائیں اور گندی چیزیں دیکھنے لگیں, اور لوگوں میں بیٹھ کے ہم خوب دین کی باتیں کریں. اللہ ہماری تنہائی اور ہماری اکیلے پن کو اور تنہائی کو اور ہماری محفل کو ایک کر دے, خلوت اور جلوت ایک کر دے. ایسا تعلق معلّہ نصیب فرما. یا رب کریم یا رحم الرحیمین, اپنا خصوصی قرب عطا فرما. یا رب کریم, حاضرین مجلس میں سے جس کے دل میں جو بھی جائز حاجات ہیں اللہ تو جاننے والا ہے, ہم سب کی جائز حاجات کو پورا فرما دے. جو بھی آئے محروم نہ جائے, دنیا بھی بنا دے آخرت بھی بنا دے. یا اللہ جس کی جو بھی پریشانی ہو کوئی حاجت ہو, اللہ تو دلوں کا حال جانتا ہے, سب کی جائز حاجاتوں کو پورا فرما دے. یا رحم الرحمین, تمام بیماروں کو شفا کلی نصیب فرما, تمام مصیبت بدل ہو کی مصیبتوں کو دور فرما. یا اللہ جتنے بھی مفلس نادار غریب ہیں ان کو لال رخ سے غنی فرما, جتنے بھی بے روزگار ہیں ان کو جلد سے جلد بہترین روزگار عطا فرما, سب کے کاروبار میں رزق میں برکت عطا فرما, غنی فرما, عافیت دارین نصیب فرما. یا اللہ اسلام کو خوب غلبہ عطا فرما, پاکستان کو نیک صالح قیادت نصیب فرما. یا اللہ حرمین شریفین کی, مسجد اقصی کی, اور تمام امت مسلمہ کی, ہم سب کی جان و مال عزت آبرو کی حفاظت فرما. خصوصاً اللہ پاک فلسطین کے مسلمانوں کی, مسجد اقصی کی, اور کشمیر کے مسلمانوں کی, اور انڈیا کے مسلمانوں کی. یا اللہ جان و مال عزت آبرو کی حفاظت فرما. یا رحم الرحیمین, عالم جتنے بھی اللہ پاک کفار مسلمانوں کو اذیت پہنچا رہے ہیں, تنگ کر رہے ہیں, اللہ ان کے لیے عذاب بنے. اللہ ان کفار کو, منافقین کو اللہ پاک ہدایت عطا فرما, اور اگر ان کے مقدر میں ہدایت نہیں اور باز نہیں آئیں گے شری شرح, تو اللہ ان کو تباہ برباد کر دے, صفحہ ہستی سے مٹا دے, عبرت کا نشان بنا دے. یا اللہ امت مسلمہ کو, ہم سب کو کامل ہدایت نصیب فرما, کامل تقوی نصیب فرما. اللہ امت مسلمہ کے دلوں میں اپنا خوف ڈال دے. یا اللہ گناہوں سے بچنے والا بنا دے. یا اللہ جن بچیوں کے گھروں میں بیٹھی ہیں رشتے نہیں آ رہے, جن لوگوں نے فون پہ کہا ہے, اللہ سب کی جلد سے جلد بہترین جگہ, مطلب کہ بہتر جوڑ عطا فرما دے. یا اللہ میرے والد صاحب کی اور میرے مرشدین کی اور ہمارے جملہ محرومین کی, سب کی کامل مغفرت فرما, سب کو جنت الفردوس میں اعلیٰ سے اعلیٰ مقام نصیب فرما. تمام اجنہ کی بھی اللہ پاک مغفرت فرما, سب کی قبروں کو نور سے بھر دے. کچھ قبی خواتین کے رسولیوں دعا کریں اللہ پاک ان کی رسولیوں کو ختم فرما دے بغیر آپریشن کے. کچھ لوگوں پہ جادو بد اثرات بد نظر بہت ہے, دعا کریں اللہ ان کے ان جادو بد افراد بد نظر کو اور تمام جسمانی روحانی امراض سے ان لوگوں کو نجات دے دے، شفا دے دے، عافیت دے دے. اللہم آمین.